الحمد لله رب العالمين، الصلاة والسلام على رسوله الكريم. فاعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. ناظرین کرام، ہر نیکی رمضان کی طرح اپنے یہ اثرات رکھتی ہے کہ وہ ہمارے گناہوں کا کفارہ بن جاتی ہے. رمضان المبارک کا فیضان ایک یہ بھی ہے کہ یہ ہمارے بہت سے گناہوں کو دھو ڈالتا ہے. نیکیاں برائیوں کو کھا جاتی ہیں اور برائیاں نیکیوں کو کھا جاتی ہیں. بعض برائیاں ایسی ہوتی ہیں کہ بہت ساری ڈھیروں نیکیوں کو کھا جاتی ہیں، اور بعض نیکیاں ایسی ہوتی ہیں کہ جو بہت ساری برائیوں کو کھا جاتی ہیں. اللہ تعالیٰ نے تین نیکیوں، بنیادی نیکیوں کا تصور رکھا ہے، عدل کا، احسان کا اور اپنا مال دوسروں کو دینے کا، اور تین بنیادی برائیوں کا تصور رکھا ہے، یعنی فحشاء کا اور منکر کا اور سرکشی کا. تو یہ تینوں چیزیں مل کر، نیکی کی اور تینوں چیزیں مل کر برائی کی، ہمارے پورے علم کو وجود بخشتی ہیں، جس سے پورا اسلام کا اخلاقی علم وجود میں آتا ہے. اب ہمیں یہ معلوم ہو گیا کہ اس دنیا میں جب ہمیں بھیجا گیا ہے تو اللہ تعالیٰ نے ہمیں پورا علم دے کر بھیجا ہے، نیکی کا بھی برائی کا بھی. برائی اور نیکی کے اس علم کو ہم استعمال کریں گے اور نیکی اختیار کریں گے، برائی کو چھوڑیں گے. اب سوال یہ پیدا ہوتا ہے کہ یہ جب اگر ہم نے برائی میں سے کوئی کر لی تو کیا اس کے واپس کرنے کا بھی کوئی طریقہ ہے، اس کو دھو دینے کا بھی طریقہ ہے؟ تو اللہ تعالیٰ نے اپنی بڑی ہی مہربانی سے ہم مسلمانوں کے لیے اور ہر انسان کے لیے یہ ایک بڑی ہی عمدہ چیز جاری کی اپنے قانون کے اندر کہ ہم توبہ کر سکتے ہیں. تو گناہوں کو دھونے کا طریقہ کیا ہے؟ وہ توبہ ہے. لیکن توبہ کا تصور بھی ہمارے ہاں کچھ اتنا واضح نہیں ہے. تو میں چاہتا ہوں کہ رمضان کی اس وضاحت سے آپ کو یہ بھی بتاتا چلوں کہ توبہ کا صحیح طریقہ کیا ہے. توبہ کے بارے میں پہلے تو یہ جان لیجئے کہ کون سی توبہ لازمن قبول ہوتی ہے، کون سی لازمن قبول نہیں ہوتی. اللہ تعالیٰ کہتے ہیں کہ جب ہم میں سے کوئی آدمی کوئی گناہ کر لیتا ہے جذبات میں آ کر، تو جذبات میں آ کر جس نے گناہ کر لیا اور جیسے ہی گناہ کا احساس ہوا کہ ہو میں نے گناہ کر لیا ہے، تو وہ فوراً اگر توبہ کر لیتا ہے، یعنی دیر کیے بغیر، اس کو تاخیر نہیں کرتا، تو اللہ تعالیٰ کہتے ہیں کہ ایسے آدمی کی توبہ میں لازمن قبول کرتا ہوں. یعنی آپ نے گناہ کیا، جذبے میں آ گئے، آپ نے آ کے کوئی گناہ کر ڈالا، اور جیسے ہی اس جذبے کے ٹھنڈا پڑنے کے بعد آپ باہر آئے، آپ کا ضمیر طاقتور ہوا، اس نے کہا بھی گناہ کر لیا ہے، تو آپ اگر فوراً توبہ کر لیتے ہیں تو اللہ تعالیٰ فرماتے ہیں کہ میں ایسے شخص کی توبہ لازمن قبول کروں گا. دوسرا گروہ وہ ہے یا شخص وہ ہے کہ جو اپنا گناہ کرنے کے بعد جذبات ٹھنڈے پڑ گئے، گناہ کا احساس ہوا، لیکن ٹالتا رہا اور موت کے فرشتے دیکھ کر یا موت کے آثار دیکھ کر اس کے اندر توبہ کا جذبہ پیدا ہوا، تو اللہ تعالیٰ فرماتے ہیں کہ ایسے شخص کی میں توبہ ہرگز قبول نہیں کروں گا. یعنی ایک وہ آدمی ہے جس کی توبہ اللہ تعالیٰ لازمن قبول کریں گے. وہ کون ہے؟ کہ جس نے جذبے میں آ کے گناہ کیا، لیکن جیسے ہی جذبات ٹھنڈے پڑے، گناہ کا احساس ہوا، آنکھیں کھلی، تو اس نے توبہ کی، تو اللہ تعالیٰ فرماتے ہیں میں لازمن توبہ قبول کروں گا. اور ایک وہ شخص ہے کہ جس نے موت تک ٹالا اور موت کے فرشتوں کو دیکھ کر جب توبہ کی، تو وہی بات جو فرعون کو اللہ تعالیٰ نے کہی جب وہ غرق ہونے لگا کہ آمنت باللہ رب ہارون و موسیٰ، کہ میں ایمان لایا ہارون اور موسیٰ کے رب پر، تو اللہ تعالیٰ نے کہا کہ الان، اب اس موقع پر توبہ قبول نہیں ہوتی. تو یہ توبہ کے پہلے دو اصولی باتیں ہیں کہ اس شخص کی توبہ لازمن اللہ قبول کرتے ہیں جو فوراً توبہ کرتا ہے. لیکن اب آگے بڑھتے ہیں کہ توبہ کا طریقہ کیا ہے. ہمارے ہاں صرف یہ سادہ تصور ہے بس گھر بیٹھے توبہ کر لی، یا اللہ معاف کر دینا، یا اللہ یہ کر دینا، میں نے غلطی کر لی. بلا شبہ توبہ یہ بھی ہے، لیکن اس کے بعد کچھ شرائط ہیں اس کی. پہلی شرط یہ ہے کہ آدمی تلافی کرے. تلافی کا مطلب یہ ہے کہ میں نے آپ کے 10 روپے چرا لیے آپ کی جیب میں سے، اب گھر بیٹھے میں توبہ کرتا ہوں، یا اللہ مجھے معاف کر دے، میں نے چوری کر لی. یہ اس وقت تک قبول نہیں ہوگی جب تک میں آپ کے 10 روپے واپس آپ کو لگا لوں، خواہ چھپا کے دیا ہوں، آپ کے گھر رکھا ہوں، کسی طریقے سے بھی میں آپ کو واپس کر دیتا ہوں اور پھر توبہ کرتا ہوں، تو یقیناً توبہ قبول ہو جائے گی. لیکن اگر میں تلافی نہیں کرتا، 10 روپے بھی کھا گیا ہوں، اس کو غصب کر گیا ہوں، بھول گیا ہوں، توبہ کرتا رہتا ہوں، تو یہ توبہ قبول نہیں ہوگی. آپ نے کسی بیوہ کا پلاٹ غصب کر رکھا ہے، آپ نے کسی کے پیسے اڑا رکھے ہیں، آپ نے کسی کی توہین کر رکھی ہے، آپ نے کسی پہ الزام لگایا ہے، آپ نے کسی کی غیبت کی ہے، تو یہ معاف کروانی پڑے گی، اس کو تلافی کرنی پڑے گی، کمپنسیشن کرنی پڑے گی. اگر آپ ایسا نہیں کریں گے تو یہ توبہ قبول نہیں ہوگی. یہ ایک شرط ہوئی. دوسری شرط یہ ہے کہ آپ اصلاح کا جذبہ رکھتے ہو. مثلا آپ سے گناہ ہوا ہے، آپ اس گناہ کو چھوڑنے پر آمادہ ہوں. یہ نہیں دل میں چور ہو کہ جناب آج میں توبہ کر لیتا ہوں، ابھی پھر کر لوں گا، کوئی بات نہیں ہے، तो ये दिल का चोर तौबा के कबूलियत में रुकावट बनेगा। ये दूसरी चीज है, यानी तौबा कीजिए, खुदा से माफी मांगिए, इस्लाह की पूरी जज्बे के साथ तौबा कीजिए कि मैं आइंदा ऐसा नहीं करूंगा, इसको छोड़ रहा हूं, और जो जिसका देना है, जिसकी आपने बेइज्जती की है, तोहीन की है, डांटा है, मारा है, उसको या माफ करा लीजिए, अगर वापस करने की कोई चीज है वापस कर दीजिए। इसी असूल पर नमाजों की कजा होती है। नमाजों की कजा का मतलब ये नहीं कि नमाज अदा हो गई, वो तौबा का हिस्सा है। यानी हम जैसे नमाज कजा हो गई तो हम क्या करते हैं, अल्लाह से तौबा करते हैं, या अल्लाह मुझसे कोताही हुई, नमाज मेरी कजा हो गई, और फिर तलाफी भी करते हैं, यानी वो नमाज दोहरा देते हैं, पढ़ देते हैं, ताकि अल्लाह ताला कबूल कर ले। तो इस तरह का मामला सारे दीन के अंदर जारी रहना चाहिए। यानी जो गुनाह हम कर लेते हैं उसको धोने का तरीका यह है कि हम तौबा करें। तौबा का असूल यह है कि आप सिर्फ तौबा नहीं करें बल्कि उसकी तलाफी करेंगे और तलाफी के साथ साथ इस्लाह के पूरे जज्बे के साथ नेकी करेंगे। ये तो तौबा का एक तरीका है जो कानून है, अल्लाह ताला ने बता दिया है। दूसरा पहलू भी कुरान मजीद ने बताया है कि ये भी तौबा का तरीका है एक, कि आपसे गलती हो गई, गुनाह हो गया, कोताही हो गई, आपने तलाफी कर दी, उसके बाद उसको धोने के लिए आप मजीद नेकियां कर रहे हैं। मसलन अल्लाह की राह में खर्च कर दीजिए, मसलन कोई नमाज नफल के तौर पर पढ़ लीजिए, मसलन किसी का काम कर दीजिए, तो ये काम भी उस बुराई को जो आपने पहले की है धोने का जरिया बनेगी। जैसा नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो आदमी 5 वक्त वजू करता है वो कैसे मैला रह सकता है, उसके ऊपर गुनाह कैसे रह सकते हैं। इसका मतलब यह है कि जो छोटे मोटे गुनाह उसने किए होते हैं वो वजू करने से धुल जाते हैं और आदमी की दामन पाक हो जाता है। ये चीज इसी तरह नमाजों के बारे में है कि एक आदमी को उसने बताया जी कि मुझसे ये काम हो गया, तो आपने कहा नमाज पढ़ी, उसने कहा कि नमाज पढ़ी मैंने, आपने कहा बस साफ हो गया मामला। तो इस तरह जो हकूकुल्लाह है और हकूकुल इबाद है उसका भी फर्क सामने रखना चाहिए। तौबा अल्लाह के हकूक में तो बाज़ औक़ात महज तौबा से हो जाती है, लेकिन बंदों के हकूक में लाजमी बात यह है कि कल क़यामत वाले दिन मामला यूं पेश होना है कि मिसाल के तौर पर मैंने आपको गाली दी थी, तो आप क़यामत वाले दिन आ जाएंगे कि जनाब साजिद ने मुझे गाली दी थी। अब उस गाली के मुकाबले में क्या होगा, अगर तो मैंने माफी मांगी होगी तो अल्लाह ताला कह देंगे इसने माफी मांग ली थी, मामला साफ हो गया, नहीं मांगी होगी तो अल्लाह ताला मेरी तरफ से उस गाली के मिकदार के बराबर मेरी नेकियां आपको दे देंगे। और अगर फर्ज कर लीजिए कि मेरे पास उतनी नेकियां नहीं होंगी तो फिर आपके गुनाह मेरे खाते में डाल दी जाएंगे। ये हकूकुल इबाद का मामला है, यानी बंदों के मामले में तौबा इतनी संगीन तरीके से कर लेनी चाहिए इसी दुनिया में, वरना मारे जाएंगे। कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया करते थे कि बताओ तुम सबसे बड़ा मुफलिस कौन है। सहाबा ने अर्ज की कि अल्लाह उसका रसूल बेहतर जानते हैं, तो आपने फरमाया कि सबसे मुफलिस आदमी, सबसे गरीब आदमी, मुफलिस उस आदमी कहते हैं जो अपनी दौलत जाया कर बैठा हो, खो बैठा हो। तो फरमाया कि मुफलिस कौन है सबसे बड़ा, कि सबसे बड़ा मुफलिस वो है जिसने बड़ी तहज्जुदें पढ़ी थी, बड़ी नमाजें पढ़ी थी, बड़े रोजे रखे थे, वो दिन को रोजे रखता था, रातों को नमाजें पढ़ता था, लेकिन जब क्यामत वाले दिन आया तो किसी को गालियों के बदले में, किसी को गीबत के बदले में, किसी को चोरी के बदले में, किसी को पैसे खा जाने के बदले में, किसी को धोखा देने के बदले में अपनी सारी नेकियां खो बैठेगा और खाली हाथ हो जाएगा। ये सबसे बड़ा मुफलिस है। रमजान के इस महीने में ये काम भी करें कि जितने लोगों को आपने तंग किया है, सताया है, कोई नुकसान पहुंचाया है, रमजान के इस जज्बे के तहत जो तकवा आपके अंदर पैदा हो रहा है, अपने इन भाइयों से मिलिए, उनसे कहिए अभी रमजान आया है, पता नहीं आगे रमजान की तौफीक मिलेगी कि नहीं मिलेगी, मौका मिलेगा कि नहीं मिलेगा, तो मेरे वो जो मैंने मामला किया था, वो जो मैंने तुम्हें जलील किया था, वो जो मैंने तुम्हारी गीबत की थी, वो जो मुझे माफ कर दो। और जो लोग मर गए जिनके साथ ये मामला नहीं हो सकता, आपने इल्जाम लगाया था लेकिन वो अब दुनिया में नहीं है, आपने उसके पैसे खाए थे तो अब वो दुनिया में नहीं है, तो उसका तरीका यह है कि आप अपने उसके लवाहिकीन अजीजों बच्चों को चीज दे दें, वो उनसे जाकर माजरत कर लें, और अगर ये भी इम्कान नहीं है तो फिर उसके नाम पर कोई खर्च कर दें, उसके नाम पर अल्लाह की राह में दे दें, उसके लिए कोई नेकी का काम कर दें जो उसके खाते में कल आप जमा करा सकें कि या अल्लाह मैंने ये काम इसके लिए किया था ताकि ये इसको इस काजर मिल जाए और मेरी नेकी, मेरी बुराई मुझे उसका मुआवजा ना हो। तो ये काम आपको करना चाहिए। तो अभी तक हमने जो सबक पढ़ा है उसमें 3 नेकियों का तस्वर पढ़ा है और 3 गुनाहों का तस्वर पढ़ा है, वो जो बुनियादी नेकियां और बुनियादी गुनाह है। इन गुनाहों में से जो भी गुनाह हो जाए उनमें से धोने का तरीका फिर अल्लाह ताला ने बताया है, और वो क्या है कि हम तौबा करें, और दूसरा तरीका ये है कि हम एक बुराई करने के बाद नेकी करते चले जाएं। तौबा में एक वो लोग हैं जिनकी तौबा फौरन कबूल हो जाएगी, एक वो लोग हैं जिनकी तौबा लाजमन रद्द कर दी जाएगी। बीच में खामोशी इख्तियार की है अल्लाह ताला ने, उसमें खौफ भी है और उम्मीद भी है कि हो सकता है कबूल हो जाए, हो सकता है रद्द कर दी जाए। और दूसरा तरीका यह है कि आप नेकियां करते चले जाएं ताकि जो गुनाह आपने किया है वो आपके खाते में नेकियां जमा होती चले जाएं, और वो एक दूसरे को जब खा जाएंगे तो आखिर में नेकियां बच जाएं। हज़रत उमर रज़ी अल्लाह अन्हु के बारे में आता है कि उनसे एक गलती हो गई सुलह हुदैबिया के मौके पर। यह हुआ कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि भाई हम हज करने नहीं जा रहे, कुर्बानी यहीं कर दो। तो हज़रत उमर को ख्याल हुआ कि आप कुरैश से इतना दब के मामला कर रहे हैं, क्या ये नबी का मुकाम है? तो उन्होंने पूछा कि क्या आप अल्लाह के नबी हैं जो ऐसा कर रहे हैं? तो आपने फरमाया कि इन्नी मामूर, मुझे अल्लाह का यही हुक्म है कि मैं ऐसा करूं। इस बात को सुनते ही हज़रत उमर के दिल में ये बात एहसास हुई कि मैंने शान में गुस्ताखी कर दी है। तो फिर आता है कि वो हर नमाज के साथ दो रकत नफल पढ़ के माफी मांगते थे कि या अल्लाह मेरे उस जुर्म को धो दे। तो ये भी एक तरीका है कि हम अपने एक बड़ा गुनाह कर लेते हैं जब, तो फिर उसको धोने के लिए नेकियां करते रहें इस नियत के साथ कि मैं उस गुनाह के लिए कर रहा हूं ताकि हमारी तौबा पक्की कबूल हो जाए। ये तौबा का तरीका है। अभी तक हमने गुनाह को पढ़ा है और उसको धोने का तरीका पढ़ा है। इंशाअल्लाह आगे तफसील जारी रहेगी। वा आखिर दावाना अल्हम्दुलिल्लाह रब्बिल आलमीन।